कार्यक्रम हाम्रो भूगोल
हाम्रो भूगोल
हाम्रो भूगोल
हाम्रो भूगोल
नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो।
नेपालको भूगोलभित्र समेटिएका विविधता, भू बनोट, भाषा, संस्कृति, पर्यटन र विकासको पूर्वाधार, वन जंगलको संरक्षण, प्राकृतिक प्रकोपबाट जोगिन सकिने उपाय, प्राचीन मठ मन्दिरको संरक्षण र प्रवर्धन, तालतलैया, पहाड़ पर्वत, हिमाल र तराईका फाँटको जानकारी तथा नेपाली माटो, हावापानी, रहन सहन र जीवन भोगाईलाई तपाईँको ठाउँमा स्थलगत पैरवी गर्दै खोज अनुसन्धान गर्नु कार्यक्रमको उद्देश्य हो।
त्यसैले हामी तपाईँहरूको गाउँ ठाउँमा आएर त्यहाँको विविध पक्षलाई नियाल्दै कार्यक्रम तयार पार्छौ। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई।
आज हामी तपाईँहरूलाई चन्द्रागिरी नगरपालिका स्थित माता तीर्थ वृद्धाश्रम बाला गाउँ लिएर जाँदैछौ।
आश्रम भन्ने बित्तिकै मनै अमिलो भएर आउँछ। किन यस्ता आश्रमहरूले स्थान पाइरहेका होला? के यस्ता आश्रमहरूलाई न्यूनीकरण गर्दै जान सकिन्न भन्ने मनमा कौतूहल जागिरहनु स्वाभाविकै हो। तर पनि आजको वर्तमान परिवेशबाट कोही अछुतो रहन भने सकेको छैन। दिनहुँ विदेशिनीको संख्यामा वृद्धि, संयुक्त परिवारबाट एकाङ्की परिवारमा रम्ने परिपाटी र घरका ज्येष्ठजन छोराछोरीका लागि बोझ सम्झनी मानसिक सोचाइका कारण आज थुप्रै बाबुआमा सडक पेटी र आश्रम पुग्न बाध्य भएका छन्। यसैको एक उदाहरण बनेको छ विभिन्न ठाउँबाट आई बस्नुभएका 24-25 जना आमाहरूको साझा घर चन्द्रगिरी नगरपालिका 6 स्थित माता तीर्थ वृद्धाश्रम। सडक पेटीमा अलपत्र परेका, आफन्तहरूले ल्याएर सुरक्षित राखिदिएका र कोही नभएका आमाहरूलाई छिमेकीले नै उक्त आश्रम पुर्याइदिएका छन्। आजको कार्यक्रममा समाज सेवामा समर्पित माता तीर्थ वृद्ध आश्रम समितिका कार्यालय प्रमुख राम थापासँग आश्रम चलाउनुको उद्देश्य, आश्रम कसरी सञ्चालित छ, कसरी आमाहरू यहाँ आइपुग्नु भएको छ आदि प्रश्नमा केन्द्रित रहँदै गरिएको कुराकानी, आश्रममा आश्रय लिनुभएका आमा, आमाहरूलाई खाना खुवाउन आइपुग्नु भएकी मनकारी व्यक्ति र आश्रमको व्यवस्थापक सदस्यको आवाज समेटेर तयार पारेको रिपोर्ट अनि आमाहरूको भनाई प्रस्तुत गर्नेछौ। हामीलाई सुनिरहनु होला। समयको परिबन्ध र आफन्तको हेले विभिन्न ठाउँबाट माता तीर्थ आश्रम आइपुग्नु भएका आमा, सेवा गर्ने मनकारी मन र हातहरू भएका महानुभावहरूको आवाज समेटेर तयार पारिएको एक रिपोर्ट प्रस्तुत गर्दैछौ। कार्यक्रमको पहिलो सामग्री स्वरूप
तपाईँ नै भन्नुहोस् आमा भन्दा महान के छ। भगवानको स्मरणमा पनि आँखाभरि आमाकै तस्बिर आउने, सन्तानलाई 9 महिना कोखमा अनि 9 वर्ष काखमा राख्ने मानव देवी रूपी भगवान आमाहरूका भाग्यमा दैवको लीला नहो नाटकीय परिवर्तन आइदिन्छ कहिले काहीँ। आश्रममा बस्नु कसैको रहर हुन्न, तर बाध्यता र विवस्थाले मान्छेलाई आश्रमसम्म पुर्याउँछ। 79 वर्षीय आमा सुशीला तुलाधर आफू आश्रममा आइपुग्नु भएको कारण यसरी बताउनुहुन्छ।
पैसाला आयो, घर भत्क्यो, घर भत्किएपछि मेरो बच्चा गयो, मेरो छोरा बाहिरै थियो, बाहिरैबाट कुकुरले टोकेर गयो, मेरो दुलहा पनि जानु भयो। अब अनि एउटा मेरो नातिनी छ क्या, मेरो बाबुले छोडेको, त्यही बिहा गरेर दिएको नातिनी एउटा छ मेरो, उसैले राख्ने ल्याएको। यहाँ के गर्नु, धेरै दुबार गयो भैँसालाले, घर नभत्किएको भए म सायद यहाँ आउने थिएन, कोही न कोही आफ्नो आइरहन्थे। अब मेरो छोरा नै यही सर हो, धेरै धर्माति हुनुहुन्छ, धेरै विचार गर्नुहुन्छ। जिन्दगी केही होइन यो संसारमा, यो जिन्दगी जन्मिनु नै मर्नु हो, सकेसम्म प्रभुको नाउँ जपेर जान पाओस्।
स्याङ्जा घर गुल्मी माइती भई हाल आश्रममा बस्नुहुने आमा निर्मला पाण्डेको कहानी पनि कमको कहाँ छ र।
ए घरबाट आमा ल्याइदिएको, फर्केर आउँदैन, त्यहाँ काम गर्नु बसेको थिएँ, त्यही मेरो दिल बुझेर छोरी मरे, दुइटा छोरा एउटै छोरी, पहिला इन्डियामा बसे आउँ कि रामेहरू, अनि यहाँ घर एकैछिन घर ल्याउँदाखेरि कति दबाई गरेको हुँदै भएन, बुढो अर्को ल्याएर बसेको छ, गाडी ल्याएर यहाँ फाल्याएको, अब के जान्छ मन लाग्छ।
यी आमाहरू त उक्त आश्रमका प्रतिनिधि पात्र मात्र हुन्। सबै आमाहरू केही न केही कारणबाट आश्रममा पुग्नु भएको छ। त्यहाँका आमाहरूलाई व्यवस्थापन गर्नका लागि भनेर विगत 26-27 वर्षदेखि निरन्तर सेवारत व्यवस्थापक सदस्य धर्म महर्जनलाई भने केले तान्यो त आश्रममा भन्दा उहाँ यसो भन्नुहुन्छ।
विशेष गरी अब समाज सेवामा मन अलिकति तल्किरहेको थियो, यही मौकामा चाहिँ अब वृद्धाश्रम हामी तिर नजिक हुँदाखेरि यो ज्येष्ठ नागरिक सम्बन्धी चाहिँ केही सेवाहरू गर्ने भन्ने मनमा आयो र यसैमा लायो। देश विकासको मूल उद्देश्य भनेकै समाज सेवा हो। कोही कसैलाई आपत पर्दा र कोही कसैको चाहिँ समस्यालाई समाधान गर्दा उहाँको जीवनमा सजिलोपन ल्याउने त्यही गर्दा एक अर्कालाई सहयोग गर्दा नै हाम्रो देश विकास देशको लागि चाहिँ केही टेवा पुग्ने। कोही कसैको सारा बिनको लागि हामी केही गरौँ भन्ने उद्देश्य चाहिँ लिनुपर्छ। कोही कसैलाई चाहिँ हामीले दुई शब्द बोलिदिँदा एक गाँस दिँदा उहाँको जीवनमा सजिलोपन आउँछ भने हामीले किन नगर्ने। जस्तै हामी अहिले यो माता तीर्थ वृद्धाश्रम सञ्चालन गरिरहेछौँ त्यसमा पनि एक छाक कहाँ गएर खाऊ अनि एक रात कहाँ गएर बिताऊ भन्ने आमाहरू जो आफ्नो परिवारबाट अपहेलित भएर बाटाघाटामा अल्मलिरहेको आमाहरूलाई हामीले यति दिँदाखेरि उहाँको मुहार खुसी हुन्छ भने किन नगर्ने। मानव सेवा नै धर्म हो। हामीले जन्मिसकेपछि केही गरौँ भन्ने चाहिँ मेरो मुख्य धारणा हो।
सेवा गर्ने भाव मनैदेखि भए त्यो सेवाले पूर्णता पाउँछ भन्छन्। त्यसैले त कालीमाटी घर भएकी संगीता प्रजापति उक्त आश्रम पुग्नुको कारण यसरी बताउनुहुन्छ।
यहाँ अब आमाहरूको यसो अलिकति इच्छा खाना भेट्ने खुवाउँ भनेर आमाको सम्झनामा थाहा थिएन अनि यहाँ सोझेर आएको। हाम्रो आफन्त पर्ने दाइ थियो, पहिला आएको थिएन। म खुसी लाग्छ एकदमै मनैदेखि के अब आमै सम्झेर यसो यहाँभित्र गेटबाट यसो छेप्दाखेरि सबै आमै आमा हुनुहुन्छ होइन, आफ्नै आमा जस्तो लाग्यो एकछिन चाहिँ। यस्तो के मनभित्र डुबेर म बहिनीहरूसँग कुरा गरेको, हेर्नु यहाँ यस्तो रहेछ, हामीलाई थाहा थिएन, पहिला थाहा छैन, आज फर्स्टचोटि आएको, यहाँ त आमा आमा हुनुहुँदो रहेछ भन्ने कुरा पनि गरी सबै आमा मानवता।
सेवामा समर्पित मनहरूलाई न आँधी न हुरी न अप्ठ्यारो न कठिन परिस्थिति कसैले पनि छेक्न सक्दैन, होइन र? हाम्रो भूगोलभित्रका समाज सेवामा समर्पित व्यक्तिहरू मध्येका एक हुनुहुन्छ समाजसेवी चन्द्रगिरी नगरपालिका सात निवासी राम थापा, जो माता तीर्थ वृद्ध आश्रम समितिका कार्यालय प्रमुख हुनुहुन्छ। उहाँसँग आश्रम र आश्रममा आश्रित आमाहरूका बारेमा गरिएको छोटो कुराकानी प्रस्तुत गर्दैछौ। अबको पालोमा
यो आश्रम कसरी चलेको छ त?
छोटकरीमा भन्नु पर्दा यो आश्रम चाहिँ मुठीदानबाट मात्रै चलेको छ।
मुठीदान भनेर कसले गर्ने?
यो मुठीदान भनेको यहाँको स्तरबार र हाम्रो पाटन ढोकामा 63 घर महर्जन टोल छ, त्यहाँबाट चाहिँ मुठीदान कार्यक्रम चाहिँ चलिरहेछ।
त्यो मुठीदान गरेकोबाट मात्रै पुरा हुन्छ त?
अहिलेसम्म चाहिँ हामी यो पुरा गरिरहेको छौँ र पुरा भइरहेको छ।
अनि यो माता तीर्थ वृद्धाश्रम नै नाम राख्नुको कारण चाहिँ?
नेपालकै अथवा विश्वकै एउटा पौराणिक ऐतिहासिक र पर्यटक स्थल माता तीर्थ कुण्ड छ, जुन हामीले चाहिँ आमाको स्मरणमा अथवा आमालाई सम्झिने ठाउँको नाउँले गर्दाखेरि हामीले किन यो माता तीर्थ वृद्धाश्रम समिति नराख्ने। र अर्को कुरो भनेको यो वृद्धाश्रमले चाहिँ 60 वर्ष नागेको आमाहरूलाई माताहरूलाई मात्रै राख्ने भएको हुँदा हामीले यो माता तीर्थ वृद्धाश्रम समिति राख्यो।
हजुर, अनि यहाँ आमाहरू कसरी आइपुग्नुहुन्छ त?
करिब करिब 90% आमाहरू चाहिँ बाटो मन्दिर र पार्टीबाट स्थानीय प्रशासनले अथवा क्लबहरूले अथवा हामीहरूले पनि उठाएर उद्धार गर्छौँ। हामी
उहाँहरूको घर परिवार छ कि छैन यो पत्ता लगाउनु भएको छ तपाईँले?
मैले पत्ता लगाएको छ। जति पनि मैले आमाहरू भेटाएको छु मध्यम परिवारको आमाहरू भेटाएको छु, गरिब गुरुवाको मैले देखिनँ। किनभने मेरो छोरो लेबर काम गर्छ, मेरो छोरो ड्राइभर छ, मेरो छोरो खलाइस छ, अथवा मेरो यो छोरो छ यसो भन्ने छैन। मेरो सन्तान यति छन्, छोरीहरू मात्रै नै छन्, यो ठाउँमा छन् छोरी, मैले 2-3 छोरी पाएँ, आज त्यो छोरीहरूले पनि कसले नै हेरेनन् भने उहाँको जति ब्याकग्राउन्ड मैले खोजेँ र बुझ्न सक्ने र बोल्न सक्ने आमाहरूको चाहिँ हेरेँ, मध्यम परिवारकै आमाहरू भेटेँ।
अनि हजुरहरूले उहाँहरूको घर परिवारमा सम्पर्क गर्ने कोसिस गर्नु भएको छ?
साँच्ची नै भन्नुपर्दाखेरि हाम्रो यो वृद्धाश्रमको उद्देश्य भनेको नेपाल वृद्धाश्रमहरू बन्दै हुँदै जानुपर्छ र बन्द हुनुपर्छ। सकेसम्म आफ्नो परिवारले आफ्नो आमा बुवालाई चाहिँ आफैले घर परिवारमा पाल्नु पर्छ र पाल्नु पर्ने एउटा जुन नीति पनि ल्याउनु पर्छ भन्ने हाम्रो उद्देश्य छ। म अब बुवाको त कुरा गर्दिनँ, आमा जुन आमाहरू हामीले सेवा गरेका छौँ यो आमाहरूलाई चाहिँ घर परिवारबाट ज्येष्ठ नागरिक भइसकेपछि बोझको रूपमा लिएर व्यवस्था गर्ने वास्तै नगर्ने अथवा कतिको हाम्रो कन्ट्याक्टमा हुन्छ कतिको उहाँहरूसँग सम्पर्क हुन्छ तर आमाहरू तलमाथि बित्दाखेरि पनि हामी आउँदैन तपाईँहरू जे गर्नुहोस् गर्नुहोस् भनेर त्यस्ता झाडो जवाबहरू आउने हुँदा मलाई लाग्छ यो चाहिँ अलिकति राज्यले पनि एउटा नीति नियम बनाएर अथवा यसलाई चाहिँ गर्नुपर्ने चाहिँ देखिन्छ। र अर्को कुरो भनेको एक दुईवटा मैले जुन आमाहरूलाई मैले आफ्नो परिवारमा हस्तान्तरण गरेँ त्यो हस्तान्तरण पनि कसरी चाहिँ भयो भने मैले बुझ्दै जाँदा केही प्रोपर्टीहरू चाहिँ जग्गा जमिन आमाहरूको नाममा रहेछ र फेरि घर लिएर गएर त्यो नामसारी गरेर फेरि बाटोमा छोडिदिएको पनि मैले भेटाएँ। जस्तो मैले यो ओखलढुङ्गाको आमाको केसमा कुरा गर्दैछु र एउटा दोलखाको आमाको केसमा।
त्यस्ता सन्ततिलाई के भन्न चाहनुहुन्छ?
म त उहाँहरूलाई केही भन्दैन, अब कि मैले भनेर हुने होला नि केही छैन, तर समाजले भन्योस्, देशले भन्योस्, टोलले भन्योस्, ती छोराछोरीहरूले आमाहरूलाई गरेको कार्य ठिक छ या छैन
ठुलो धर्म होइन र
हामी त्यही उद्देश्यले नै काम गरिरहेको। हामी अब यो जुन ज्येष्ठ नागरिकको नियमहरू कानुनहरू छ धर्म ठुलो कुरा हो, यो धर्मलाई हामी गर्नुपर्छ। तर अबको जेनेरेसनमा नैतिक शिक्षा भनेको पाइन र रहेनछ पनि।
यहाँको आमाहरूको ज्येष्ठ नागरिक भत्ता आउँदैन?
यहाँबाट मेरो सिंहदरबार भनेको 5-7 किलोमिटरको कुरा हो। म के चाहन्छु भने राज्यले कसैले कुनै पनि बेला म आउँदैछु भनेर थाहा दिने होइन कि सुरुको आएर अनुगमन गर्न सक्नु पर्यो र कुन ठाउँमा वृद्धाश्रम कतिजना छन् र कतिजना पालेका छन् उनीहरूलाई राज्यले दिनुपर्ने सुविधाहरू के छ, भत्ता दिनुपर्ने हो कि अथवा ज्येष्ठ नागरिकको स्वास्थ्य बिमाहरू गरिदिनुपर्ने हो कि अथवा यो नेपाली आमा हो कि होइन अथवा उहाँहरूको के छ राज्यले गर्नुपर्ने सबभन्दा ठुलो दायित्व भनेको अनुगमन हो। म चाहिँ यसमा जोड दिन्छु। मैले यही प्रसङ्गमा भनेको बाटो मन्दिर पाटीपाबाट आउँदाखेरि उहाँको कागज हुँदैन, दुई तिनजनाको आमाको नागरिकता छ, दोलखा र सिन्धुपाल्चो, कोही तनहुँको र कोही शङ्खुवासभाको आमाहरूको छ। अब स्थानीय सरकारले गर्दाखेरि बसाइसराई लिएर भन्छ, अरू कुनै आमाहरूको नागरिकता छैन। जिल्ला प्रशासन कार्यालयमा फाइलहरू त्यहाँसम्म पुऱ्याएर सिडो साहबलाई फाइलसम्म देखाउँदाखेरि उहाँले पनि यसरी नागरिकता त दिन सक्दैन भन्दाखेरि, सर नागरिकता त दिन सक्दैन ठिक छ, अब उहाँले दोहोरो नागरिकता पहिले ल्याएको छ कि अथवा ओ छ कि, तर राज्यले अब पञ्जीकरण कार्यालयबाट हुन्छ कि अथवा कुन कार्यालयबाट अथवा कुन निकायबाट उहाँहरूलाई सुविधा अथवा स्वास्थ्य बिमाहरू जस्ता कुराहरू, अब ज्येष्ठ नागरिकमा यो हस्पिटललाई फ्री भनेको छ, त्यो फ्री छ कि छैन, त्यो फ्री पनि पाउँदैनौँ हामीले कहीँ हस्पिटल लाँदाखेरि पनि, यी कुराहरू चाहिँ अलिकति गरिदिनु पर्यो भनेर मैले भन्दाखेरि व्यवस्था भयो। र अर्को कुरो मैले स्वास्थ्य मन्त्रालयदेखि म कहाँ आमाहरू मात्रै हुनुहुन्छ, एकजना लेडिज डाक्टर निशुल्क रूपमा सेवा पाउन भन्दाखेरि त्यो पनि पाइनँ मैले आजसम्म पनि। तिनटै तहमा मैले स्थानीय सरकारलाई, प्रदेश सरकारलाई र संघलाई पनि तिनटैलाई मैले कुरा राखेको हो, कुरा गरेको हो। अब वडाले के भन्छ, हाम्रो जति पनि नगरपालिकाबाट आउँछ हाम्रो वडाकै मात्रै आमाहरूलाई अथवा त्यो बाहिरको आमाहरूलाई हुन्छ, यहाँलाई मैले केही गर्न सकिनँ वडा अध्यक्ष भन्छ, नगरमा गयो भने मेयरलाई भेट्छु, मेयर साहबले के भन्नुहुन्छ, हुन्छ हुन्छ मतलब हुन्छ हुन्छ हुन्छ, आज 7 वर्ष भयो ज्येष्ठ नागरिक निर्णय भने छिटोभन्दा छिटो कार्यान्वयन हुनुपर्छ, मरेपछिको मतलबै भएन। मलाई चाहिँ के लाग्छ, मैले यो कुरा मानव अधिकार आयोगमा नि उठाएको थिएँ, ठाउँ ठाउँमा उठाएको छु, तर नेपाल अधिराज्य भएर गइरहेका वृद्धाश्रममा राज्यको अनुगमन असाध्य फितलो भयो भएन। जस्तो कतिको वृद्धाश्रमले आफ्नो रकम लिएर राख्नुहुन्छ, रकम तोक्नुहुन्छ, अहिले मलाई लाग्छ 80-85 हजारसम्म मासिक रूपमा आमाहरू बुवा राखेको छ, तर त्यो वृद्धाश्रम र यो वृद्धाश्रममा फरक छ, तर राज्यले अनुगमन गरिदिनु पर्यो।
भवन आफ्नै हो,
यसको आफ्नै कहानी छ, यो बिसाना जग्गा संस्थाको आफ्नै नाममा छ लालपूर्जा, यो भवन आफ्नै हो, तर हामीले कसरी बनायौँ भने यो 6-7 जनाले किनेर वृद्धाश्रमलाई दान दिएको जग्गा हो, र यो भवन अहिले हजुरले जुन देख्नु भएको भवन छ यो कसैले आमा नाममा, कसैले बुवाको नाममा, कसैले श्रीमतीको नाममा, कसैले सासूको नाममा एउटा एउटा कोठा बनाइदिएर शिला जुन कोठाको जसले बनाएको उहाँको शिला राखेर करिब मसँग अब अलिकति आर्थिक स्रोत जुटाउन सकेर अलिकति मेन पावर राख्न सक्यो भने यस्तो दुःख पाएको आमाहरू 50 जनाको लागि तयारीमा छु म, र सायद मलाई अहिलेसम्म लाग्छ वृद्धाश्रम नेपालकै पहिलो वृद्धाश्रम हुनुपर्छ, अपाङ्ग मैत्री र व्हील चेयर गुडाउने ऱ्याम्प बनाउन सकेको छौँ हामीले। यो
आखिर जन्मिसकेपछि मान्छेले एउटा केही त गर्नुपर्छ भन्ने एउटा उदाहरण त भएको छ नि
हजुर, त्यो भएको छ, र त्यही भएर मैले चाहिँ के भन्छु भने अब कति हस्पिटलमा त छैन तर पनि वृद्धाश्रममा चाहिँ यो ऱ्याम्प व्हील चेयर गुडाउन, भर्याङ चढ्न नसक्ने, भर्याङ ओर्लिन नसक्ने, बिहान बिहान एक्सर्साइज गर्नलाई यो आमाहरूलाई चाहिँ यो भनेर चाहिँ हामीले एउटा अपाङ्ग मैत्री ऱ्याम्प बनाएको छौँ।
आमाहरूलाई आश्रय दिनलाई कतिको सहज हुँदो रहेछ?
यो कुरा त अब सायद सबैलाई थाहा छ, बच्चा भन्दा पनि अलिकति गाह्रो असहज हो, किनभने हामीले बच्चालाई जति छिटो फकाउन सक्छौँ उहाँलाई फकाउन सक्दैनौँ। अर्को कुरो भनेको अब यो 24-25 वटा घरलाई एउटा घर गर्न समस्या त आइ नै हाल्छ, एकै ठाउँमा 24-25 वटा घरलाई एक ठाउँमा गर्दाखेरि समस्या आउँछ, तर त्यो समस्या आउँदाखेरि पनि हामी सहज रूपमा अगाडि लिएर जान्छौँ, सहज कुरोमा उहाँलाई बुझाउँछौँ, ओ गरेर लिएर जान्छौँ। र एउटा कुरा आफ्नै आमालाई चाहिँ एक्सर्साइज गराइरहेको हुन्छ। त्यो एक्सर्साइज के भने आफ्नो लुगा आफै फेर्ने, आफै नुहाउने, आफूले खाएको थाला आफै मान्ने, किचनमा हेल्प गरिदिने, सरसफाइमा हेल्प गर्ने, त्यो आमालाई चाहिँ हामीले त्यो काम दिइरहेको हुन्छ र उहाँ एकदमै एक्टिभ हुनुहुन्छ र स्वस्थ हुनुहुन्छ।
यहाँ आश्रममा आमाहरूको दिनचर्या चाहिँ कसरी बितिरहेको छ त?
यो आश्रममा चाहिँ आमाहरूले सक्नेले चाहिँ बत्ती काट्नुहुन्छ अनि लाखपत्ती ठुलो माग हुन्छ, यहाँबाट पनि पूर्ति गर्न सकेको छैन मैले। अर्को कुरो भनेको नसक्ने आमाहरूलाई सक्ने आमाले हेल्प गर्नुहुन्छ, किचनमा हेल्प गर्नुहुन्छ। जस्तै एउटा आमा नहुनु लायो भने त्यो कपडा फेर्न अर्को आमा गइदिनुहुन्छ, हामीले त्यो माया बढोस् भने हामी त्यो पठाउँछ र उहाँ सहज रूपमा जानुहुन्छ, एक आपसमा माया पनि बढ्दो रहेछ। त्यो हिसाबले चाहिँ आमाहरू हुन्छ अनि बेला बेलामा भजन हुन्छ, ताइची खेलाउँछ, थेरापी जस्तो एक्सर्साइज पनि बेला बेला यसो गराउँछ। त्यो चाहिँ बेला बेला बाहिरबाट मान्छे आएर गराउनुहुन्छ होइन। त्यो स्थितिमा चाहिँ अहिलेसम्म हामी सहज रूपमा अगाडि बढेका छौँ र उहाँहरूलाई दिनचर्या चाहिँ यसरी जाओस् भन्छु।
आमाहरू झगडा गर्नुहुन्छ
कहिले काहीँ अलिअलि पर्छ, तर उहाँले त्यति ठुलो रूप लिनुहुन्न, सहज हुन्छ। किनभने जुन आमाहरूको आफ्नो राम्रो घर परिवारबाट नै आएको, कोही डिप्रेसनमा हुनुहुन्छ, कोही मेन्टल डिस्टर्ब छ होइन, कोही प्यारालाइसिस हुनुहुन्छ, अब त्यो तनाव छ, तनाव हुँदाखेरि त्यो कुन चिज आफूले कहाँ राखेर बिर्सिनुहुन्छ, आफ्नै सिराना हुन्छ अनि अर्कालाई दोष लाउनुहुन्छ, मेरो यसले चोर्दै भन्नुहुन्छ, तर त्यो होइन। तर उहाँ हामी गएर खोज्दाखेरि त्यहीँ देख्नुहुन्छ अनि हाँस्नुहुन्छ, चोलाहरू भन्नुहुन्छ।
घर कतिको सम्झिनुहुन्छ?
अहिले चाहिँ त्यति सम्झिनुहुन्न, उहाँले घर सम्झिहाल्नुभयो भने त्यो आफ्नो छोरा बुहारीलाई सम्झनु, कहिले काहीँ नाता नातिनीलाई सम्झनुहुन्छ, मलाई त जे भयो भयो राम्रै होस्, कहिले श्राप नहुने यहाँ बसेर, उसको राम्रो होस् ऊ होस्, तर त्यो नाता नातिनीले एक चाहिँ मुख हेर्न पाए हुन्थ्यो भन्ने चाहिँ कुरा गर्नुहुन्छ। लाग्छ यो साउको भन्दा ब्याजको माया धेरै हुन्छ, त्यही भएर होला। कोही पनि आउनुहुन्न। अब भन्नै पर्दाखेरि म कहाँ सिद्धार्थ वनस्थल यहाँ पढाउने टिचर हुनुहुन्छ, गाइनोकोलोजिस्ट डक्टर हुनुहुन्छ, र अलि चाहिँ घरमा काम लगाए काम गर्न नसकेपछि खाडा छोड्ने फेल्ने गर्ने त्यस्ता आमाहरू चाहिँ हुनुहुन्छ। मैले त्यही भएर मध्यम परिवारकै आमाहरू बढी हुनुहुन्छ, तर मलाई अहिले त्यो आमाले हुनुहुन्छ, बाबु के गरी मलाई घरबाट छोराले खोज्दै आयो भने म यहाँ छ भनेर नभन्दै प्लिज आमा भनेर छ र हामी भन्दैनौँ पनि।
यो समाज यो घर परिवार कता जाँदैछ जस्तो लाग्छ हजुरलाई?
जो हाम्रो गोलबन्द समाजमा बसेर अब भएर थियौँ, अब हाम्रो समाज भनेको पश्चिम हावामा गइसक्यो, पश्चिम हावाले बगाइसक्यो अब हामीलाई। र अर्को कुरो भनेको राज्यले सायद मलाई जहाँसम्म लाग्छ एउटा काम गर्ने वातावरण देशमा कल कारखानाहरू भयो नभएर युवाहरू सबै खाडीमा गइसके, पहाडहरू सुन्ने भइसक्यो, तरै अलिअलि भरिसक्यो, त्यो बुवा मुवाहरूले केही गर्न नसक्ने हुँदाखेरि लास्टमा उहाँहरू बाटो मन्दिर पार्टीमा नै आउन सक्नु भएको हो मलाई जहाँसम्म लाग्छ। र युवालाई चाहिँ रोक्नलाई राज्यले पहल गर्नै पर्छ, छिटो भन्दा छिटो पहल गर्ने र युवाहरूलाई रोक्न सक्यो भने केही हदसम्म यसको समस्या समाधान हुन्छ कि भन्ने मैले आशा गरेको छु।
हजुरले स्टार्टिङ गर्दाखेरि अलिकति स्मरण गरौँ,
हामीले चाहिँ 2054 साल असार 5 गते तीनजना आमाबाट सुरु गरेको र हामी 9-10 वर्ष असाध्यै संघर्ष जीवन बिताएर घर भाडा लिएर कुनै बेला घर भाडा तिनी पैसा पनि हुन्थेन, हामीसँग आय स्रोत नव्यवस्था त्यो नि गाह्रो हो। त्यो स्थितिबाट चाहिँ अब आज हामीले संस्थाको नाममा एउटा 50 अट्ने आमाहरूको बिल्डिङ तयार गरेका छौँ, 20 जग्गा संस्थाको नाममा ल्याएको छौँ र त्यो गर्न पनि हामीले आजसम्म कसैको पनि कल कारखाना पसल कहीँ पनि गरेर चन्दा उठाउँदैनौँ, रसिद काट्दैनौँ। हामीले जे गर्छौँ यहाँ आउनुहुन्छ, आँखाले देख्नुहुन्छ, इच्छालाई दिनुहुन्छ, इच्छालाई दिनुहुन्न। अबको हाम्रो सङ्घर्ष र हाम्रो कार्यक्रम चाहिँ हामीले कसरी अगाडि बढाएको छौँ भने यो संस्थाको नाममा केही अचेकोस होस्। त्यो अचेकोस पनि किन आवश्यक पनि, हिजो भूकम्प गयो, नाकाबन्दी भयो, कोरोना आयो, त्यो बेलामा मान्छे आउन सकेन नि, तर त्यो बेलामा पनि चलाउनु पर्यो। कोरोना आउँदाखेरि 3 आमा बित्नु भयो, हामी कसरी पशुपति पुग्यौँ र कसरी दुध जलाएर फेरि फर्क्यौँ, राज्यले ट्याक्सी पनि चलाउनु दिएको छैन, कुनै पसल खोल्न दिएको छैन। त्यो स्थितिको तयारीको लागि चाहिँ हामीले एउटा अचेकोष खडा गरेका छौँ र त्यो अचेकोष चाहिँ हाम्रो करिब 1 करोडको होस् र त्यसमा आउने ब्याजले चाहिँ भोलि कहीँबाट कतैबाट नआए पनि हामी त्यो चाहिँ सक्षम छौँ भन्ने चाहिँ होस् भनेर चाहिँ हामी अगाडि बढिरहेको
छौँ। हजुरलाई चाहिँ अब रेडियो मार्फत भन्न मन लागेको कुरा,
सबभन्दा पहिला त धन्यवाद हाम्रो यो माता तीर्थ वृद्धाश्रम समितिको एउटा आवाज रेडियो नेपालले अझ राज्यभरि पुर्याउने जुन प्रयास गर्नुभयो यहाँहरूलाई मुरी मुरी धन्यवाद। म मेरो व्यक्तिगत राम थापाको तर्फबाट र यो माता तीर्थ वृद्धाश्रमको तर्फबाट धन्यवाद दिन चाहन्छु।
यो कुराकानी पछि आश्रमका आमाहरूको भनाई।
सिजुला तामाङ, म तिन लामा सोलफुङबाट, हाम्रै गाउँलेहरू काठमाडौँमा आएको छ नि त धेरै, पहिलादेखि उसै घरमा बसियो, पहिले पनि आएको थियो, फिर्केर गयो उनीहरूसँगै अनि फेरि आएको। म कसेल लाउँछु, फुलमा पानी लाउँछु, के के काट्छु। अब त कहाँ जानु नि, लाने मान्छे त यो नि।
शान्ता कोइराला, म टङ्गालबाट आएको, त्यहाँ गाईसाहरू असेल जाने भन्नुभयो, आमा बुढी मान्छे बित्नु भयो अनि कोही पनि छैन, त्यहाँ एक्लै भन्नु सके, अनि अनि अब धेरै साथी हुनुहुन्छ, रमाइलो छ यहाँ। उमेर थाहा छैन मलाई, नागरिक चाहिँ बनाएको छैन। खै आमाहरूले बनाइदिएनन् त्यो बेला। माइती त दुम्जा, ए घर त कहाँ कहाँ बसेछ यही घर। पहिला त पहाडतिर कता उता पनौतीतिरै हो। अब यहाँ एउटा हाम्रो टङ्गालमा हाम्रो काइसाको मामाको दिदीको छोरीले यहाँ राम्रो छ भनेर यहाँ ल्याइदिनु भएको। रमाइलो छ, सबै आमाहरू हुनुहुन्छ, कति एकदम रमाइलो छ। मलाई केही पिर पनि छैन, रमाइलो छ। एउटा छोरी थियो उही भुदीमा छोडेर आएको, अर्को भर छोडेर आएको, अनि मैले जिन्दगानी बिताउने।
आमाहरूका यिनै भनाइहरू सँगसँगै आजको कार्यक्रम हाम्रो भूगोलको समय सकिने लाग्यो। आज हामीले तपाईँहरूलाई माता तीर्थ वृद्ध आश्रम लिएर आयौं। अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ। आजको कार्यक्रम तपाईँहरूलाई कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउनु हुन नभुल्नु होला। यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com।
यो इमेल मार्फत तपाईँले हामीलाई सल्लाह र सुझाव दिन सक्नुहुनेछ। यो कार्यक्रम रेडियो नेपालको वेबसाइट www.radionepal.gov.np मा लगन गरेर अथवा रेडियो नेपालको एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ।
यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट प्राविधिक साथी रमा कोइराला र हामी द्वय,
म विनिता चौधरी
अनि म सावित्री केसी बिदा हुन्छौ। नमस्कार।